نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا، آمين يا رب العالمين. آج ہم عشرہ مبشرہ میں نائنتھ صحابی عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ ان کے حالات زندگی پڑھیں گے. ان کا نام عبد الرحمن، جیسے کہ آپ کو معلوم ہے اللہ تعالیٰ کے سب سے زیادہ محبوب ناموں میں ایک نام عبد الرحمن بھی ہے. ان کی کنیت ابو محمد، ان کے بڑے بیٹے کا نام محمد تھا. والد کا نام عوف اور والدہ کا نام شفا، اور دونوں والدین زہری خاندان سے تھے، بنو زہرہ سے. تو ان کا سلسلہ نسب یہ ہے، عبد الرحمن بن عوف بن عبد جوف بن عبد بن الحارث بن زہرہ بن کلاب بن مرہ. تو اس طرح سے یہ بنو زہرہ سے تعلق رکھنے والے دوسرے عشرہ مبشرہ میں صحابی ہیں. جو پہلے ہم پڑھ چکے ہیں جن کے بارے میں، وہ سعد بن ابی وقاص تھے، وہ بھی بنو زہرہ سے ہی تھے. اور کون ہے بنو زہرہ سے؟ آمنہ بنت وہب، جو نبی علیہ الصلوۃ والسلام کی والدہ ہیں. ان کا نام اسلام سے پہلے بعض جگہ پہ عبد عمر آتا ہے اور بعض جگہ پہ عبد الکعبہ آتا ہے. تو آپ صلی اللہ علیہ وسلم نے ان کا نام بعد میں چینج کیا تھا. ان کے حلیہ مبارک جو ہمیں کتابوں میں ملتا ہے وہ یہ کہ ان کا رنگ صاف تھا، سفید تھا، گورا رنگ، لمبا قد تھا، لمبی گردن تھی، ناک اونچی تھی، پلکیں گھنی تھیں، سر کے بال جو تھے وہ لمبے تھے، کانوں تک چھوڑے ہوئے تھے، اور اس کی وجہ سے ہی یہ بالوں کو پیچھے باندھ لیتے تھے. پہلے زمانے میں بھی لوگ ایسے تھے کہ جو عورتوں کی طرح نہیں لیکن مردوں کا بھی ایک طریقہ ہوتا تھا بال پیچھے باندھنے کا، ان کو ٹائی کرنے کا، پونی ان کی کرنے کا، تو اس طرح سے ہی اپنے بال باندھتے تھے. اور یہ ان پانچ صحابہ میں سے ہیں جن کو سعادت ملی کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی دعوت پر یہ اسلام لائے. ابھی تک ہم چار تو پہلے پڑھ چکے ہیں، حضرت عثمان، حضرت زبیر بن طلحہ، زبیر بن عوام، طلحہ بن عبید اللہ، سعد بن ابی وقاص، اور یہ پانچویں عبد الرحمن بن عوف. تو عشرہ مبشرہ میں سے پانچ صحابہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی دعوت پر ایمان لائے تھے. ان کا ایمان لانے کا واقعہ کچھ یوں ملتا ہے کہ یہ تجارت پیشہ تھے، یعنی اس کا مطلب ہے کہ یہ کافی جوان تھے. یعنی کہا جاتا ہے کہ یہ آپ صلی اللہ علیہ وسلم سے 10 سال ہی چھوٹے تھے، یعنی عام الفیل جو تھا اس کے 10 سال بعد پیدا ہوئے. تو یہ تجارت ان کا پیشہ تھا اور یہ تجارت کے لیے گئے ہوئے تھے یمن کی طرف. وہاں پہ ان کی میزبانی ایک بوڑھے آدمی نے کی. جب یہ اس کے گھر پہ ٹھہرے تو اس آدمی نے کہا کہ مکہ کی طرف اللہ تعالیٰ ایک اپنے نبی کو بھیجے گا، ایک پیغمبر کو بھیجے گا، اور وہ قریش میں سے ہوگا، اور وہ بت پرستی کے خلاف ہوگا، اس کا اللہ تعالیٰ سے بڑا تعلق ہوگا اور وہ توحید کا قائل ہوگا. جب یہ وہاں سے واپس آئے تو ان کو پتہ چلا کہ آپ صلی اللہ علیہ وسلم کی بعثت ہو چکی ہے. تو یہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سے ملے اور انہوں نے ان کو اسلام کی دعوت دی، تو یہ اسلام لے آئے. ابھی یعنی سوچیں کہ دارالارقم بھی نہیں بنا تھا، تو بالکل شروع کے اسلام لانے والوں میں سے ہیں. اور انہوں نے ہجرت حبشہ بھی کی، حبشہ کی طرف ہجرت کرنا، اور اس کے بعد مدینہ کی طرف بھی ہجرت کی. تو صاحب الہجرتین یہ سارے صحابہ کہلاتے ہیں جنہوں نے 2 ہجرتیں کی، اور ان کا اسلام میں بڑا مقام ہے، اس لیے کہ ہجرت کرنا آسان کام نہیں ہے. देखें, एक इंसान अपना घर बार खानदान, अपनी प्रॉपर्टी, अपनी तिजारत, जो भी अपना पेशा है, जॉब है या जो भी, वो सब छोड़ के, अपनी कौम को छोड़ के अल्लाह की खातिर निकल खड़ा हो, किसी और जगह पे, नई जगह पे जाकर बसे, ये आज तो मुश्किल है ही, लेकिन उस ज़माने में तो बहुत ज़्यादा मुश्किल था, जिस ज़माने में कोई भी इंसान बग़ैर अपने कबीले के सर्वाइव ही नहीं कर सकता था। और ये भी कि हर इंसान के लिए ये मुमकिन नहीं था कि वो किसी और जगह पर जाकर वहाँ पे एक नई लाइफस्टाइल शुरू करे, जबकि वो उसके घर वाले कहीं और हों या उसकी कौम कहीं और है और उनसे बिल्कुल वो कट ऑफ हो जाए। ये आज तो बहुत मुमकिन नज़र आता है, क्योंकि आज के हालात ऐसे हैं कि आप कहीं पे भी दुनिया में बैठ के किसी और से रابطे में रह सकते हैं, लेकिन उस वक़्त ऐसे हालात नहीं थे। और किसी को कई किसी जगह पे कोई चला जाता था तो किसी को खबर भी नहीं होती थी कि उसका क्या हाल है या पीछे वालों का क्या हाल है। तो वह फिर बस अल्लाह के हवाले ही होता था कि वो इंसान जो है ना, अब किधर चला गया या मर गया या जिया, क्या हुआ, वो तो कोई आएगा तो बताएगा। तो हिजरत हबशा भी आसान नहीं थी, और बाद में मदीना की तरफ हिजरत भी आसान नहीं थी। जाहिर है, पहले तो हिजरत हबशा का अहवाल सुन लें कि इनको जैसे उसका भी शर्फ मिला, लेकिन उसके बाद जब ये पता चला, एक अफवाह उड़ी कि मुशरिकीन मक्का तो इस्लाम ले आए हैं, तो आपको मालूम है कि बहुत सारे मुसलमान फिर वापस आ गए थे और ये भी उनमें शामिल थे। और इसके बाद ये फिर वापस गए नहीं, इन्होंने ये गवारा नहीं किया कि आप सल्लल्लाहु अलैहि वसल्लम की सोबत छोड़ के ये जाएं। इसका मतलब है ये भी मजालिम का शिकार हुए यहाँ पर। और हमें ये पता चलता है कि इन्होंने उसके बाद मदीना की तरफ जब हिजरत की थी, तो मुशरिकीने मक्का ने कहा कि आप तो जा सकते हैं, लेकिन आप अपना माल नहीं लेके जा सकते यहाँ से, इसलिए कि माल आपने यहाँ पर रहते हुए कमाया, तो ये माल सारा छोड़ के जाइए। और ये बहुत ज़्यादा मालदार थे, बेतहाशा मालदार थे। और आप देख रहे हैं, अशरा मुबशरा में से जिनका नाम बहुत ज़्यादा, जिसको कहते हैं मालदारों में आता हो, तो आपने अभी तक किस किस को देखा? तो उस्मान को देखा, इनको देखा, और एक तलहा बिन उबैदुल्ला, ये यानी इंतहाई ज़्यादा मालदार थे। तो इन्होंने अपना सारा माल छोड़ दिया और मदीना हिजरत की। और फिर देखिए, वहाँ पर भी जब एक जगह, आप वैसे भी कहीं सफ़र पे जाते हैं तो इंसान अपने साथ अपना माल ज़रूर लेकर जाता है कि क्या पता सफ़र में ज़रूरत पड़ जाए। और हमेशा के लिए किसी जगह मूव होना और वहाँ पे बग़ैर माल के मूव होना, ये कितनी मुश्किल बात है। और यहीं पे अंसार का फिर किरदार आता है। अंसार कितने प्यारे लोग थे, और ये वाला वाक़या जो मैं आपको बताने लगी हूँ, आप बहुत दफ़ा सुन चुके हैं, लेकिन शायद आपको ये नहीं मालूम होगा कि ये अब्दुर्रहमान बिन औफ़ थे जिनके साथ ये वाक़या पेश आया, कि नबी अलैहिस्सलाम ने इनको हज़रत साद बिन अर्रबी, इनके नाम को याद रखिएगा, साद बिन अर्रबी अंसारी, इनके साथ इनको भाईचारा कराया था। और वो अंसार के बहुत मालदार और बहुत सखी आदमी थे। जब उनके साथ भाईचारा कराया और वो अपने घर इनको लेकर आए, तो उन्होंने फरमाया कि मदीना जानता है कि मैं कितना ज़्यादा मालदार हूँ, बेतहाशा मालदार थे। तो ऐसा है कि मैं अब अपना आधा माल तुम्हें देता हूं और आधा माल मैं खुद रखता हूं, और मेरी दो बीवियां हैं, उनको देख लो, जो तुमको पसंद आए तो मुझे बता दो, मैं उसको तलाक दे देता हूं, इद्दत गुजारने के बाद तुम निकाह कर लेना। ऐसी उसकी क्या जरूरत थी? देखिए, उस वक्त औरतें ऐसे नहीं थी जैसे आज तो बहुत ज्यादा औरतें हैं ना, आज तो औरतों की कमी नहीं, लेकिन उस जमाने में किसी के लिए शादी करना भी बहुत मुश्किल होता था, और सारा जिम्मा मर्द के ऊपर होता था कि वो खर्चा उठाए और वो औरत को घर लेकर आए और उसका नान नफका दे और उसको मतलब एक शादी मर्द के लिए एक बर्डन थी, औरत के लिए नहीं थी। मेहर देने के लिए उसके पास पैसे होने चाहिए थे, तो इतना आसान नहीं होता था। तो अब्दुर्रहमान बिन औफ ने ये नहीं किया कि चलो अब सब कुछ मिल तो रहा ही है तो यहीं बैठ जाते, तो उन्होंने उनको बरकत की दुआ दी और फरमाया कि मुझे आप बाजार का रास्ता दिखा दें। लोगों ने इनको बनू कैनका के बाजार में पहुंचा दिया, और वहां से जब शाम को वापस आए तो कुछ घी और पनीर वगैरह नफा में बचा लाए। दूसरे दिन और तिजारत की, यहाँ तक कि चंद दिनों में ही ये हाल हो गया कि नबी अलैहिस्सलाम से एक दिन इनकी मुलाकात हो गई, रास्ते में मिल गए, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इनके ऊपर निशान देखा खुशबू का। याद रखिए, खुशबू वैसे तो परफ्यूम हम लगाते हैं, लेकिन आजकल की जो परफ्यूम है इनका रंग नहीं होता, लेकिन उस ज़माने में जो परफ्यूम होते थे उनका रंग भी होता था। ये एक अलामत होती थी कि मैंने परफ्यूम लगाया हुआ, और क्योंकि परफ्यूम बहुत महंगी एक चीज़ होती थी जो हर एक के लिए अवेलेबल नहीं होती थी। तो सबसे पहली बात तो ये कि इनका परफ्यूम लगाना ही बहुत बड़ी बात थी, इसलिए कि अभी तो ये कुछ अर्सा पहले ही ये एक मतलब बिल्कुल इनके हाथ में कुछ नहीं था, और ऐसे ही ये मदीना पहुँचे, और उसके बाद तिजारत करने के बाद कुछ दिन में ही इनके हालात बदलने लगे, और आप खुशबू भी लगाई हुई है कपड़ों पर। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हाल पूछा कि मतलब क्या मामला है ये, तो अर्ज़ किया कि मैंने एक अंसार की औरत के साथ शादी कर ली है। अच्छा, अब यहाँ पे रुकिए और सोचिए कि शादी की थी उन्होंने, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को इत्तला भी नहीं हुई और उनको इनविटेशन भी नहीं किया। आप इमेजिन कर सकते हैं आज के दौर में अगर कोई आपका करीबी है, बहुत करीबी कोई साथी है, और वो अपनी शादी पे या अपने बच्चे की शादी पे ना बुलाए, तो उसके बाद तो सारी ज़िंदगी के लिए क़त्अ ताल्लुक़ हो जाता है, हमें शादी पे नहीं बुलाया। बाज़ ख़ानदानों के अंदर तो लड़ाइयाँ इस बात के ऊपर थी जी फ़लाँ ने हमारी शादी पे आया नहीं, या फ़लाँ ने हमारी शादी पे हमें बुलाया नहीं। ठीक है, शादी तो खैर दूर की बात है, मुझे तो पता चला कि लोग दावतों के ऊपर भी इतना माइंड करते हैं कि हमें फ़लाँ ने बुलाया नहीं, और वो बेचारा जो बुलाने वाला होता है वो अगर दो चार को बुला रहा है और बाकियों को नहीं बुला रहा, तो वो छुपता फिरता है ऐसे जैसे उसने कोई जुर्म कर दिया। यहाँ पे उन्होंने झूठ मूठ नहीं करा कि मैं कोई झूठ बना लूँ और मैंने तो इनको बुलाया नहीं, कैसे बताऊँ कि मैंने तो शादी कर ली, उन्होंने साहब कहा कि मैंने तो शादी कर ली। तो अब आप सल्लल्लाहु अलैहि वसल्लम ने आगे से ये नहीं फरमाया कि अच्छा शादी कर ली और हमें बुलाया तक नहीं, नहीं, हम अपने तरीके नबी अलैहिस्सलातु वस्सलाम और सहाबा के तरीकों के मुताबिक करें, इसके लिए हम ये पढ़ रहे हैं, इसके लिए हम ये सीख रहे हैं। हमने लाइफ को इतना डिफ़िकल्ट बना दिया है कि जब तक मेरी शादी पे हर हर वो बंदा ना आ जाए जिसको मैं जानती हूँ, जिसके साथ कभी मेरी बात हुई है, तब तक ना मुझे चैन आएगा और ना उनको चैन आता है, क्योंकि उसके बाद कितने लोगों के सवाल, आपने हमें नहीं बुलाया, अच्छा हमें नहीं बुलाया, अच्छा हमें नहीं बुलाया, अब वो बंदा किस किस को जवाब दे। और अगर एक बंदा 200 लोगों को एक जगह पे जानता है, तो 200 लोगों का बुलाना और उनको खाना खिलाना और उनको विद फैमिलीज बुलाना, ये कितना मुश्किल होगा एक इंसान के लिए। तो ये हमारे तरीके इस्लाम से टकराते हैं, लिहाजा इन तरीकों को छोड़ दें। जो आपके लिए आसानी हो उस तरह से किसी को बुला लिया तो ठीक है, और जहाँ पे आपको मुश्किल हो कि इतने ज़्यादा लोगों को मैं नहीं बुला सकती, तो कोई मसला नहीं। ये कोई ऐसी चीज़ नहीं है कि जो इस्लाम ने मैंडेटरी की हुई है, जो इस्लाम की दूसरी चीज़ें हम उनको फॉलो करते नहीं हैं, लेकिन ये चीज़ जो खुद से घड़ी हुई है उसको फॉलो कर रहे हैं। तो उन्होंने फरमाया कि मैंने अंसार की एक औरत से शादी कर ली है। आप सल्लल्लाहु अलैहि वसल्लम ने आगे से जानते हैं क्या फरमाया, सोचें आप क्या फरमाया होगा, अब आपके जहन में जो आ रहा है वो नहीं फरमाया, फरमाया मेहर कितना अदा किया, कितना इम्पोर्टेंट है। इसका मतलब यहीं पे आप सोच लें कि मेहर, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम जानते थे कि इनकी तो अभी यानी माली हैसियत को ज़्यादा अच्छी तो नहीं थी, तो क्या मेहर दिया या नहीं, क्योंकि आज तो मिलियनेयर होके भी लोग मेहर के मामले में इस कदर कंजूसी करते हैं, इस कदर ज़्यादा इसको लाइट लेते हैं कि मेहर लिख दिया देना किसने, यानी उसी वक्त बोल देते हैं, और बाज़ दफ़ा मेहर इतना कम लिखवाते हैं कि 3200 रुपये चार आने, जबकि खुद मिलियनेयर होते हैं, लाखों करोड़ों में होते हैं, एक एक जूता भी जो पहना हुआ वो भी हज़ारों का होता है, लेकिन मेहर जो है ना हमने शरई लिखवाना है। किसने कहा मेहर शरई होता है, क्योंकि आगे उन्होंने ये अर्ज़ किया एक खजूर की गुठली के बराबर मैंने सोना दिया, चाहे अब देखें चाहे गुठली के बराबर हो, सोना तो सोना ही है ना, फिर 3200 रुपये में तो सोना नहीं आता। आज हम जिस पे दो रोटी भी ना आए उसको हमने मेहर समझा, तो ये बहुत गलत बातें हैं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने यानी इस चीज़ को मेहर को इम्फसाइज आप देखें कि कितना किया है कि फौरन ये पूछा और दूसरी क्या बात पूछी, फरमाया फिर वलीमा करो अगरचे एक बकरी ही हो। यानी वलीमा आप ज़रूर करें, इसका मतलब वलीमा भी सुन्नत है। और दूसरी चीज़ हमें ये जहन में रखनी चाहिए कि मर्द के लिए जब वो शादी करे तो वो वलीमा भी करे। आज तो वलीमे में भी शलीमा करके लड़की वालों को शामिल कर लिया जाता है, हालांकि उनका कोई लेना देना नहीं। आदमी का घर बसा है, औरत वो घर लेकर आया है, वो खुशी करता है, उसने अपना ख़ानदान उसका आगे बढ़ने लगा है, उसके लिए ज़रूरी है कि वो वलीमा करे, ना कि औरत के ख़ानदान के लिए। तो हमने तो सारी चीज़ों को ही उलट पुलट करके रख दिया, क्योंकि हम अपनी शो और दुनिया दिखावा और इन सब चीज़ों में इतना पड़ गए हैं ना कि जाहिर है अब एक फंक्शन एक बंदे से तो हो ही नहीं सकता, क्योंकि इतना ग्रैंड हमने करना होता तो दोनों पैसे डालें तो फिर करें। हालांकि लड़की वालों पे इस्लाम में कोई किसी किस्म का भी फंक्शन नहीं है कि वो करें, किसी किस्म का भी फंक्शन नहीं। निकाह के मौके पे भी उनके लिए ज़रूरत नहीं कि वो लोगों को खाना खिला के भेजें, को रुखसती का तो ऐसा कोई सवाल ही नहीं है कि वो रुखसती भी एक धूमधाम से और एक बहुत बड़ी ग्रैंड हो, वो भी नहीं है तसव्वुर। एक वलीमा है जिसका तसव्वुर, जिस पे खाना खिलाया जाना चाहिए और ज़रूरी है। अब चाहे एक बकरी ही सही, अब बकरी से कितने लोग खाना खा लेंगे, तो फरमाया चाहे एक बकरी ही करो लेकिन करो ज़रूर। तो चाहे कोई गरीब ही हो, कितना भी गरीब हो, थोड़ी सी लोगों को बुला के उनको बिल्कुल सादा घर का खाना भी खिला दे, लेकिन ये एक वलीमा हो गया। ठीक है, उसके लिए कोई ज़रूरी नहीं है कि बहुत ग्रैंड हो। अच्छा, अब हमें पता चलता है कि इन इनको अल्लाह ताला ने बरकत दी, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी इनके लिए माल और दौलत में बरकत की दुआ इनको दी, तो इसका मतलब है किसी की खुशी सुने तो उसके बाद उसको दुआ दे, ना कि अपने गिले शिकवों की एक लिस्ट निकाल के उसको भी प्रॉब्लम में डाल दें। तो अब्दुर्रहमान बिन औफ फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत ऐसी थी कि दुनिया मुझ पर फरेख्ता हो गई, मैं कोई पत्थर भी उठाता था उसके नीचे से भी सोना और चांदी हाथ लगता था। ये जैसे हम मुहावरे में कहते हैं ना कि पत्थर भी उठाता है तो जी सोना निकल आता है, फलां इतना लकी है जिसको हम कहते हैं, फलां इतना यानी कामयाब बिजनेसमैन है या कुछ है। तो आप सल्लल्लाहु अलैहि वसल्लम की दुआ थी कि फरमाते हैं कि इतना मुझे मिला, इतना अल्लाह ताला ने इनको अता फरमाया कि जिसकी इंतहा ही नहीं। इनके माल के ऊपर और बात हम करेंगे, अभी हम आगे चलते हैं कि इन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम के साथ तमाम जंगों में हिस्सा लिया। बदर में ख़ास वाक़या आता है कि जिसमें मैं जब वहाँ पे होता था ना कि एक सफ़े बना के खड़े होते थे जंग से पहले, तो कहते हैं कि मैं खुद अपनी ज़ुबान से बयान करते हैं कि मैं जिस वक्त खड़ा हुआ था तो मैंने अपने दाएं देखा और बाएं देखा तो छोटे छोटे लड़के यानी माउस और माज, तो क्या मतलब यंग लड़के थे ना बिल्कुल अफरा के बेटे, तो वो कहते हैं कि मैंने सोचा कि काश मेरे इर्द गिर्द कोई तनोमंद कोई बहादुर कोई ऐसे बड़े ताकतवर लोग होते तो बहुत अच्छा होता, लेकिन ये बच्चे ही हैं मेरे इर्द गिर्द। तो कहते हैं कि उतनी देर में उनमें से एक बोला, चचा, ये अंसार के बच्चे थे ना, अंसार के लड़के थे, कहते हैं चचा जान हमें बताइए कि इनमें अबू जहल कौन है। इसलिए कि जो अंसारी थे वो थोड़ी जानते थे कि अबू जहल कौन है, वो तो जाहिर ही बात है मदीना में अबू जहल थोड़ी आया था कि वो उनको उसकी पहचान होती। तो कहते हैं कि पूछा कि अबू जहल कौन है, तो इन्होंने पूछा तुम्हें अबू जहल से क्या लेना देना। तो देखिए उन लड़कों की बात, इतना प्यारा ये वाक्या है कि वो कहते हैं कि हमें पता चला है कि वो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को सताता था। तो कहते हैं कि कुछ देर में मुझे अबू जहल नजर आया सामने, तो मैंने उन दोनों से कहा वो देखो जिसको तुम पूछते थे वो सामने मौजूद है। तो दोनों तीर की तरह निकले, अपने घोड़े दौड़ाते हुए जैसे झपट लेंगे, और इसको इन्होंने जाके दोनों ने वार किया और उसको जहन्नुम वासिल किया, और दोनों खुशी के साथ आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और इन्होंने आके कहा कि हम
हम हर एक ने कहा मैंने कत्ल किया है अबू जहल को, दूसरे ने कहा मैंने कत्ल किया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अपनी तलवारें दिखाओ, तो उन्होंने तलवारें दिखाई, उन पर खून लगा हुआ था, आपने फरमाया तुम दोनों ने ही कत्ल किया। तो गज़वाए उहद में भी ये साबित कदम रहे, जब बाकी बाज़ लोगों के कदम डगमगा गए थे उस वक्त भी ये चट्टान की तरह जमे रहे, जब लोग भाग रहे थे तो ये भागे नहीं थे, और जब ये उस जिहाद से फारिग हुए तो जिस्म पे 20 से भी ज़्यादा गहरे जख्मों के निशान थे, इनमें बाज़ इतने गहरे थे कि उनमें पूरा हाथ दाखिल हो सकता था, इतने डीप गए हुए थे इनके जख्म। तो देखिए आपके सहाबा कराम ने अपनी ज़िंदगियों में, अब आप जहन में ये रखिएगा ज़रूर कि सहाबा कराम ने अपनी ज़िंदगियों में ये जो कुर्बानियाँ दी हैं ना, ये इसके बावजूद दी हैं कि ये बहुत मालदार हैं। आपके जहन से ये बात नहीं जानी चाहिए, क्योंकि जब माल इंसान के पास आता है ना तो बहुत सारी चीज़ों में वो पीछे रहने लगता है, वो क्या कहने लगता है, नहीं जी मैं क्या करूँ, मेरी तो बिजनेस है, मैंने तो अपनी दुकान देखनी है, या मेरा तो काम कारोबार है, उसका नुकसान हो जाएगा। और फिर इसी तरह जो चीज़ काम कारोबार को नुकसान देने वाली हो, इंसान उन चीज़ों में फिर ज़्यादा हाथ नहीं डालता कि कहीं ये ना हो कि मेरे बिजनेस पे इफेक्ट आ जाए। तो वो हर उस जगह से बचता है जहाँ पे उसको डर होता है कि मेरा बिजनेस ना कहीं इफेक्ट हो। ये इस्लाम लाए तो इन्होंने ये नहीं सोचा मेरा बिजनेस इफेक्ट होगा, ये हिजरत करने लगे तो इन्होंने ये नहीं सोचा कि हाय मेरे कारोबार का, मेरी तिजारत का क्या होगा। ये वहाँ पर भी आ गए तो इन्होंने उसके बाद भी जब शादी किया, जाहिर है सोने की एक गुठली दी है, खजूर की गुठली के बराबर एक सोने का पीस दिया है, तो इसका मतलब बहुत ज़्यादा भी मालदार नहीं थे, लेकिन फिर भी इस चीज़ की परवाह नहीं की है। और फिर जब जंगों में जाने लगे तो तब ये नहीं सोचा कि हाय मेरे पैसों का क्या बनेगा, इतने दिन की मेरी कमाई का क्या बनेगा। जंगों में तो काफ़ी टाइम लगता था, और फिर दूसरा ये कि इंसान वापस बच के आता है या नहीं, और अगर आता है तो किस हालत में आता है। जैसे कि इनका हाल हुआ था कि इनको एक जख्म ऐसा लगा था कि जो टांग पे लगा था, कि जिसके बाद ये लंगड़ा के चलते रहे थे। आपने इससे पहले हज़रत तलहा के बारे में पढ़ा था ना कि हज़रत तलहा का हाथ शाल हो गया था, और उसके बाद कभी उस हाथ के साथ कुछ कर नहीं सकते थे, एक हाथ से दूसरे को पकड़ के फिर उससे कहीं कोई बैत करनी होती या कोई ऐसी चीज़ करनी होती थी तो तब कर सकते थे। और इसी तरह इनका पैर का मसला हो गया था जिसकी वजह से लंगड़ा के चलते रहे बाद में। तो हमें पता चलता है कि इनकी कुर्बानियाँ बहुत बड़ी बड़ी हैं, यानी ये भी कोई छोटी बात नहीं होती। इसी तरह एक गजवा था, एक जंग थी जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको कमांडर बनाया था, और ये शाबान 6 हिजरी में ये मुहिम पे आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा कराम को भेजा था, और इसको कहते हैं धूमतुल जंदल, धूमतुल जंदल। आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको बुलाया था और फिर इनको अपने हाथ से अमामा पहनाया था, यानी ये जो पगड़ी होती है इसको अमामा कहते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना अमामा उतार के, काले रंग का था वो टर्बन जो इनको पहनाई थी, आप असल में इन्होंने पहनी हुई थी येलो कलर की, नबी अलैहिस्सलाम ने वो उतार दी और सिया अमामा इनके सर पर खुद बांधा, और इनको फिर नसीहत भी की कि अब्दुर्रहमान इसी तरह बांधा करो, ये आसान तरीका है। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत बिलाल को हुक्म दिया कि निशान लेकर आए फौज का, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला की हम्दो सना बयान की और फिर फरमाया अब्दुर्रहमान तुम सब के सब फी सबीलिल्लाह जिहाद करो और कुफार से जंग करो, खयानत ना करना और मुसला ना करना, यानी लोगों के बॉडी पार्ट्स को काटना ये मुसला होता है, और ना ही बच्चों को कत्ल करना। देखिए अब ये जो आप सल्लल्लाहु अलैहि वसल्लम ने जंग के रूल्स उस वक्त बताए थे, आज वर्ल्ड अपने आप को बहुत सिविलाइज्ड कहती है, बहुत तरक्की याफ्ता कहती है, लेकिन ये इन रूल्स को आज फॉलो नहीं करते।
جو 1400 سال پہلے آپ صلی اللہ علیہ وسلم نے فالو کرائے. فرمایا یہ تم میں خدا کا عہد اور اس کے نبی کی سیرت ہے. یعنی آپ نے نہ بچوں کو قتل کرنا ہے نہ مسلح کرنا ہے, یہ نبی کی سیرت بھی اور اللہ کا عہد. اس کے بعد عبد الرحمن نے نشان لیا اور دومۃ الجندل کو روانہ ہو گئے. ایک اور بات بھی کہ نبی صلی اللہ علیہ وسلم نے ان کو روانہ کرتے ہوئے یہ بھی فرمایا کہ اللہ تعالیٰ تمہیں فتح دے تو وہاں کے حاکم کی بیٹی سے نکاح کر لینا. چنانچہ یہ گئے لڑے اور اس کے بعد ان کو فتح ہوئی. وہاں کے جو سردار تھا اس نے اسلام قبول کر لیا. اور انہوں نے اس کی بیٹی کو شادی کا پیغام بھیجا اور اس سے نکاح کر لیا. اسی کے وطن سے پھر ایک بڑے مشہور تابعی ہیں, فقیہ بھی ہیں, ابو سلمہ بن عبد الرحمن, یہ پیدا ہوئے. ان کے بیٹے ابو سلمہ پیدا ہوئے تھے. تو اس سے ہمیں پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے جو ان کو نصیحت فرمائی تھی تو واقعی آگے پھر نسل میں بھی اللہ تعالیٰ نے نیک اولاد ان کو عطا فرمائی. اس عورت سے وہ جو جس قبیلے کی طرف گئے تھے وہ عیسائی قبیلہ تھا, وہ ساری قوم بھی اس دائرہ اسلام میں داخل ہو گئی. اس کے بعد فتح مکہ میں بھی یہ آپ صلی اللہ علیہ وسلم کے ساتھ تھے. وہاں پر ایک واقعہ پیش آیا تھا جب بعد میں آپ صلی اللہ علیہ وسلم نے حضرت خالد بن ولید کو بھیجا تھا بنو جزیمہ قبیلے کی طرف جو اطراف مکہ میں رہتا تھا کہ آپ ان کو جا کے دعوت اسلام دیں. انہوں نے وہاں پہ غلطی سے قتل اور خون کا بازار گرم کر دیا. اور جب آپ صلی اللہ علیہ وسلم کو اس کی اطلاع ملی تو آپ صلی اللہ علیہ وسلم نے ہاتھ اٹھائے اللہ کی بارگاہ میں 3 دفعہ, یہ فرمایا یا اللہ جو خالد نے کیا میں اس سے بری ہوں, جو خالد نے کیا میں اس سے بری ہوں, جو خالد نے کیا میں اس سے بری ہوں. اور آپ صلی اللہ علیہ وسلم نے سرزنش بھی کی ان کی, حضرت خالد بن ولید کی. اور آپ صلی اللہ علیہ وسلم نے ان سے پوچھا بھی کہ آپ نے ایسا کیوں کیا, تو انہوں نے جو بھی بات کہی اصل میں ان کے خاندان کی بھی ایک دشمنی چلی آ رہی تھی اور ہو سکتا ہے کہ اس وجہ سے انہوں نے کیا ہو. اور کیونکہ وہ جو قوم تھی انہوں نے ایک طرح سے یہ کہا تھا کہ ہم مان گئے ہیں, لیکن حضرت خالد بن ولید نے یہ سمجھا کہ یہ کہہ رہے ہیں کہ ہم نہیں مانے, ہم یعنی لڑنے کو تیار ہیں, تو انہوں نے ان کے ساتھ ان کو گرفتار بھی کیا, ان کو قتل بھی کیا. تو باہر کیا, جب آپ صلی اللہ علیہ وسلم کو حضرت عبد الرحمن بن عوف نے آ کے یہ بات بتائی تو آپ صلی اللہ علیہ وسلم نے پھر ہاتھ اٹھا کے یہ دعا کی تھی. تو حضرت خالد نے فرمایا کہ وہ صرف اس لیے مان رہے تھے کہ ان کو جان بچانی تھی, اس لیے وہ ایسے کر رہے تھے. اور تب عبد الرحمن بن عوف نے فرمایا نہیں, آپ نے اس لیے ان کو قتل کیا کہ انہوں نے آپ کے چچا کو جاہلیت میں قتل کیا تھا. تب وہ عبد الرحمن بن عوف کی طرف پلٹے اور انہوں نے بڑے سخت الفاظ بھی استعمال کیے حضرت خالد بن ولید نے. اور خالد بن ولید تو فتح مکہ سے کچھ عرصہ پہلے ہی ایمان لے کر آئے تھے نا, تو ابھی ان کا اسلام بھی نیا نیا تھا. تو یہ بھی یاد رکھیں کہ حضرت عبد الرحمن بن عوف کے خاندان میں اور قبیلہ جزیمہ میں پرانے زمانے سے دشمنی چلی آ رہی تھی, یہاں تک کہ ان کے والد عوف کو بھی اسی قبیلے کے آدمی نے قتل کیا تھا. لیکن انہوں نے پھر بھی اس چیز کو برا جانا اور اس چیز کے اوپر عمل کرنے سے بیزاری کا اظہار کیا کہ میں ہم نہیں اس ہم نہیں ان کو ان کے ساتھ لڑیں گے اور ان کو قتل کریں گے. اب حضرت خالد عبد الرحمن بن عوف نے جب یہ فرمایا تو حضرت خالد بن ولید نے ان کو سخت الفاظ بھی کہے اور یہ فرمایا کہ افسوس ہے کہ میں نے تو تمہارے باپ کے قاتل کو مارا ہے, تمہارا ہی بدلہ لیا ہے, تو تم اب مجھے کہہ رہے ہو یہ. تو انہوں نے فرمایا تم نے اسلام میں جاہلیت کا بدلہ لیا,
यानी अब इस्लाम आ गया, यानी अब मैं तो तुम्हारे साथ एक अच्छाई की है कि तुम्हारे बाप का बदला ले लिया, तुम मुझे ही कह रहे हो। तो इससे पता चलता है कि इनका इनके अंदर वो तासुब नहीं था जाहिलियत वाला, और ना ही उन चीज़ों को लेकर आगे चल रहे थे। और फिर उसके बाद खालिद बिन वलीद ने कुछ और भी सख्त बातें इनको कही। जब आप सल्लल्लाहु अलैहि वसल्लम को इस चीज़ की इत्तला मिली, तो यहाँ पे है वो हदीस जो आप लोगों को पता भी होगी, लेकिन आपको शायद ये मौका ना पता हो कि किस मौके पे आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया था। उस वक़्त नबी अलैहिस्सलातु वस्सलाम को जब ये इत्तला मिली कि हज़रत खालिद बिन वलीद ने ऐसे फरमाया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बस खालिद मेरे सहाबा को छोड़ दो, उनको बुरा ना कहो, अगर तुम में से कोई ओहद पहाड़ के बराबर सोना भी अल्लाह के रास्ते में दे दे, तब भी वो मेरे सहाबी की एक मुट्ठी अनाज के बराबर भी अजर को नहीं पहुंच सकता, उसकी बराबरी नहीं कर सकता। क्या मतलब कि ओहद पहाड़ जितना सोना भी हजरत खालिद बिन वलीद भी तो सहाबी हैं, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की मुराद थी इन सहाबा की तरफ जो शुरू में इस्लाम लाए थे, कि अगर आप इतना भी ज्यादा सोना दे दें तो तब भी आप उनकी एक मुट्ठी के बराबर भी जो उन्होंने अनाज दिया है ना उसके बराबर ही नहीं कर सकते। अब आप ये देखें, अगर हजरत खालिद बिन वलीद रजी अल्लाह तआला ये बराबरी नहीं कर सकते अब्दुर्रहमान बिन औफ की, तो हम क्या मुकाबला कर सकते अली और उस्मान और अबू बकर सिद्दीक और उमर रजी अल्लाह तआला अन्हुम इनका? इसके बावजूद कई लोग इनको गालियां देते हैं, अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हुम को, हजरत उमर को, उस्मान रजी अल्लाह तआला अन्हुम को, और इनके ऊपर बुरी बुरी बातें कहते हैं, और वो आज इस उम्मत के अफराद हैं और मिंबरों पे बैठ के और स्पीकरों पे बैठ के इतनी बुरी बुरी गालियां और बददुआएं देते हैं उनको। तो जब हजरत खालिद बिन वलीद नहीं मुकाबला कर सकते, तो फिर और हमारे जैसे लोग कैसे मुकाबला कर सकते हैं? तो फरमाया, सोने का पहाड़ सोने का कोई दे भी देना, तब भी उनकी एक मुट्ठी के बराबर, एक मुट्ठी अनाज के बराबर भी नहीं आप हो सकते उनके। इससे ये भी पता चला कि जो शुरू में इस्लाम लाने वाले हैं, जैसे ये सहाबी रसूल हैं, बिल्कुल शुरू के इस्लाम लाने वालों, यानी अभी दारुल अरकम भी नहीं बना था जब ये इस्लाम लेकर आए थे, ये जो शुरू के इस्लाम लाने वाले हैं, इनकी कदरों कीमत कितनी ज़्यादा है अल्लाह के नज़दीक, इनका मकाम कितना बड़ा है, और जो आप सल्लल्लाहु अलैहि वसल्लम के करीबी हैं सहाबा, इनका मकाम कितना ऊंचा है। और याद रखिए, जो लोग भी किसी मूवमेंट में शुरू में अपना हिस्सा डालते हैं उनका मकाम हमेशा ज़्यादा होता है। बाद में तो देखा देखिए कई लोग आ जाते हैं, और कई लोग चलो कोई बड़ी ऑर्गेनाइजेशन है या कोई बड़ी मूवमेंट है, उसका नाम इतना हो जाता है, उसका चर्चा इतना हो जाता है कि लोग इसको ऑनर समझते हैं कि हम इनके साथ चलो काम शुरू कर दें तो ये भी हमारा एक ऑनर होगा। लेकिन जो अभी खड़े भी नहीं हुए, जो अभी बीज डाला जा रहा है, उसमें बहुत कम लोग होते हैं जो अपना खून पसीना डालते हैं। फिर फतह मक्का के बाद हज्जतुल विदा तक जितनी भी मुहिमात हुई, जंगें पेश आई, अब्दुर्रहमान बिन औफ सब में शरीक रहे। आखिरी सफरे हज से वापस आने के बाद जब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई और सकीफा बनु साइदा में खिलाफत का किस्सा पेश आया, तो अब्दुर्रहमान बिन औफ इस मुश्किल को सुलझाने में शरीक थे, और अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु के हाथ पर बैत करने वालों में इनका तीसरा नंबर था। और अब्दुर्रहमान बिन औफ अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु के अहद खिलाफत में एक मुखलिस मुशीर और राय देने वाले साहिब राय रुकन की हैसियत से हर किस्म के मशवरों में शरीक रहे। 13 हिजरी में जब अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु की वफात का वक्त आया, तो उन्होंने सबसे पहले अब्दुर्रहमान बिन औफ को बुला के मशवरा किया था कि उमर को अगर खिलाफत के लिए नामज़द किया जाए, तब इन्होंने बड़े खलूस के साथ फरमाया कि उमर रज़ी अल्लाह तआला अन्हु की अहलियत में कोई शक नहीं, वो इसके अहल हैं, लेकिन इनके मिजाज में सख्ती है। तब अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु ने फरमाया, इनकी सख्ती इसलिए थी कि کہ میں نرم تھا، لیکن جب ان پر خلافت کا بھار آئے گا تو خود بخود نرم ہو جائیں گے۔ اور واقعی ایسا ہی ہوا۔ چند دنوں کے بعد جب ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ وفات پا گئے اور حضرت عمر رضی اللہ تعالیٰ عنہ نے خلافت کا بار سنبھالا، تو اس وقت یہ ان کے ہاتھ پر بیعت کرنے والوں میں سے تھے اور ان کو بہت قیمتی اپنے مشورے دیا کرتے تھے اور بڑے سرگرم رکن تھے۔ بہت سے معاملات میں ان کی رائے پہ آخری فیصلہ ہوا۔ ایک دفعہ امیر المومنین عمر رضی اللہ تعالیٰ عنہ ایک مہم میں خود جانے کے لیے تیار ہو گئے کہ میں خود جاؤں گا اس جنگ میں، عراق کی طرف تھی۔ تو اس وقت عبد الرحمن بن عوف ہی تھے جنہوں نے سختی کے ساتھ اس بات کی مخالفت کی اور فرمایا لڑائی کے دونوں پہلو ہیں، خدا نہ خواستہ اگر شکست ہوئی اور امیر المومنین کو کچھ بھی ہو گیا تو پھر اس کے بعد کیا ہوگا۔ جب یہ بات دوسرے صحابہ نے سنی تو انہوں نے بھی پھر اس بات کی تائید کی۔ اور پھر لیکن سمجھ نہیں آ رہی تھی کہ پھر اس مہم پہ کس کو بھیجا جائے، کس کو کمانڈر بنایا جائے۔ حضرت علی سے پوچھا گیا، انہوں نے معذرت کر لی۔ اس کے بعد حضرت عبد الرحمن بن عوف ہی تھے جنہوں نے یہ مشکل حل کی اور یہ فرمایا کہ میں نے اس شخص کو پا لیا جو اس کا اہل ہے۔ تو حضرت عمر نے پوچھا کون، بولے سعد بن ابی وقاص، اور میں نے ان کے بارے میں آپ کو ان کے واقعات بتا دیے ہیں۔ اور پھر جب روم کا آمنا سامنا بھی ہوا رومی فوجوں کے ساتھ، اور تو تب بھی یہ اتنے زیادہ بیتاب تھے ان کا، کیونکہ روم کا تو ظاہر ہے لشکر بہت بڑا اور ان کی دھاک بہت تھی، تو یہ انہوں نے خود پھر فرمایا تھا امیر المومنین آپ سپہ سالار بنے اور مجھے اپنے ساتھ لے کے چلیں، اگر خدا نہ خواستہ ہمارے بھائی جو گئے میں لڑنے کے لیے ان کا بال بھی بیکا ہوا تو پھر جینا ہمارا بے سود ہے، بے فائدہ ہے۔ لیکن اس واقعے پہ دوسرے صحابہ کرام نے مخالفت کی اور پھر ان کو جانے نہیں دیا۔ پھر اسی طرح جب حضرت عمر رضی اللہ تعالیٰ عنہ کی شہادت ہونے والی تھی، تو میں نے آپ کو پہلے یہ بات بتائی بھی ہے کہ انہوں نے 6 لوگوں کی ایک شورا قائم کی تھی، اور اس شورا کے اندر یہ بھی شامل تھے۔ اور حضرت عمر نے کیا فرمایا تھا کہ اپنے میں سے ہی کسی ایک کو چوز کر لینا۔ اور اس وقت یہ جو تھے انہوں نے ہی آ کے یہ فیصلہ کیا تھا کہ اب ہم 6 میں سے ہم 3 کو دستبردار ہو جانا چاہیے دوسرے کے حق میں۔ تو اس وقت کیا ہوا تھا کہ حضرت طلحہ جو تھے وہ حضرت عثمان کے حق میں بیٹھ گئے، حضرت زبیر حضرت علی کے حق میں، اور حضرت سعد بن ابی وقاص عبد الرحمن بن عوف کے حق میں بیٹھ گئے تھے۔ لیکن عبد الرحمن بن عوف نے اب یہ فرمایا کہ میں تو بالکل بھی انٹرسٹڈ نہیں ہوں یہ خلافت میں، حالانکہ دیکھیں اتنے مالدار تھے، اتنے سب کچھ تھا کہ ان کو اگر چاہتے تو اپنے لیے اپنے آپ کو کینڈیڈیٹ سمجھتے اور آگے ہوتے کہ میں بھی بن سکتا ہوں، لیکن انہوں نے کہا کہ نہیں، مجھے نہیں اس کے اندر ہے۔ اب آپ دو ہیں، علی اور عثمان، اب آپ دونوں میں سے جو کوئی بھی دوسرے کے حق میں بیٹھ جائے تو میں پھر اس کے ہاتھ پہ بیعت کرنے کے لیے تیار ہوں۔ اب دونوں کو فرما دیا کہ آپ دیکھ لیں کہ آپ دونوں میں سے کون بیٹھ جاتا ہے، دونوں خاموش رہے۔ تو اب حضرت عبد الرحمن بن عوف ہی ہیں جنہوں نے یہ پھر فرمایا کہ اگر آپ لوگ کہیں اور اس بات پہ مان جائیں تو میں اس لیے اس کا فیصلہ کر لوں، لیکن پھر آپ دونوں کو ماننا ہوگا کہ آپ دونوں میں سے کون بنے گا۔ تو انہوں نے کہا ٹھیک ہے۔ 3 دن گزر گئے اور 3 راتیں ایسی تھیں کہ جو یہ سو نہیں پائے، گلی گلی گھومے، لوگوں سے مشورے کیے، اور میں یہ سارا آپ کو حضرت عثمان رضی اللہ تعالیٰ عنہ کی جو ہم نے لائف پڑھی ہے اس کے اندر میں یہ آپ کو بتا چکی ہوں کہ انہوں نے ہر جگہ مشورے کیے، بدر والوں سے، ادھر سے ادھر سے، عورتوں تک سے مشورے کیے، بچوں سے مشورے کیے، ان کی رائے پوچھی کہ آپ کیا کہتے ہیں، اور ان دا اینڈ انہوں نے پھر مسجد میں آئے، ممبر پہ کھڑے ہوئے اور ایک تقریر کی، اور اس کے بعد انہوں نے اعلان کر دیا کہ عثمان رضی اللہ عنہ کو میں چنتا ہوں، اور ان کے ہاتھ پہ سب سے پہلے خود بڑھ کے بیعت کی، اور ان کے بعد پھر سب لوگوں نے جوک دا جوک بیعت کرنا شروع کر دی۔ تو یہ بھی ان کی ایک بڑی خوبی کی بات ہے۔ اس کے بعد حضرت عثمان ہی کے دور میں ایک دفعہ حمران رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ عثمان سے رضی اللہ تعالیٰ عنہ سے کہ آپ کے بعد کون خلیفہ ہوگا، تو عثمان نے فرمایا اگر میرے بعد کوئی خلیفہ ہوا تو عبد الرحمن بن عوف ہوں گے۔ حمران کو بڑی خوشی ہوئی، وہ دوڑتے ہوئے ان کے پاس گئے، یہ مسجد نبی میں بیٹھے ہوئے تھے، اور آ کے ان کو وہ کہتے ہیں کہ آپ کے لیے بہت بڑی ایک خوشخبری لایا ہوں، ظاہر ہے خلیفہ ہونا سب سے بڑا ہوتا ہے، ایسے ہی کوئی پریزیڈنٹ بنا دیا جائے، ہمارے یہاں تو چھوٹی چھوٹی جو جگہیں ہیں ان کے عہدوں کے لیے لوگ مرتے پھرتے ہیں، اور خود سوچئے کہ اتنی بڑی امپائر کے خلیفہ ہو جانا کتنی بڑی بات ہے، اللہ اکبر۔ تو فرماتے ہیں کہ آپ جو ہیں آپ کے لیے ایک بہت بڑی خوشخبری ہے، تو پوچھنے لگے کیا خوشخبری ہے، کہنے لگے کہ اس طرح حضرت عثمان نے فرمایا، تو کھڑے ہو گئے، فرمایا ہاتھ اٹھا کے اللہ کی بارگاہ میں، یا اللہ اگر یہ شخص سچ کہہ رہا ہے تو مجھے عثمان سے پہلے اٹھا لینا۔ اور یہی ہوا کہ کچھ عرصے بعد حضرت عثمان کی خلافت میں ہی ان کی وفات ہو گئی تھی، کہتے ہیں اس وقت ان کی عمر 75 ایئرز تھی، اور 31 ہجری تھا جس میں یہ دنیا سے چلے گئے۔ حضرت عثمان نے ان کے اوپر نماز جنازہ پڑھی، حضرت علی نے جنازے پہ کھڑے ہو کے فرمایا جا تو نے دنیا کا صاف پانی پیا اور گدلا چھوڑ دیا، حضرت سعد بن ابی وقاص ان کا جنازہ اٹھانے والوں میں شریک تھے، اور وہ کہہ رہے تھے کہ یہ پہاڑ بھی چلا گیا، یعنی اتنا مضبوط پہاڑ تھے ایمان کا۔ حضرت عثمان نے جیسے نماز جنازہ پڑھی اور اس کے بعد جنت البقیع میں ان کو دفنایا گیا، یعنی یہ ان سارے فتنوں سے بچ گئے جو بعد میں حضرت عثمان کے شہادت ہوئی اور اس کے بعد جو فتنے ہوئے اور اس کے بعد جو جنگیں ہوئیں ان سب میں بچ گئے۔ ان کی ایک بہت بڑا اعزاز جو صرف ان کو حاصل ہے، جو آپ کو یاد رکھنا چاہیے کہ سبحان اللہ ان کے حصے میں آیا، وہ ہے کہ جنگ تبوک کا واقعہ، کہ وہاں اس وقت اس جنگ میں جب مسلمان نکلے تھے تو وہاں پہ کئی دنوں آپ کو پتہ ہے انہوں نے پڑاؤ بھی کیا تھا تبوک کے مقام پہ، رومی تو آئے نہیں تھے، جنگ تو نہیں ہوئی تھی، مگر قیام کے دوران ہی ایک دن فجر کی نماز کا وقت ہو گیا، اور نبی علیہ الصلوۃ والسلام بعض جگہ پہ آتا ہے قضائے حاجت کے لیے گئے ہوئے تھے یا کسی اور کام سے، تو آپ صلی اللہ علیہ وسلم نہیں آ رہے تھے، اور صحابہ کرام کو ڈر ہوا کہ اب تو نماز کا وقت جا رہا ہے، یہ نہ ہو کہ نماز ہماری قضا ہو جائے، تو لوگ انتظار کر رہے تھے اور پریشانی میں تھے کہ حضرت بلال رضی اللہ عنہ نے فرمایا عبد الرحمن بن عوف سے کہ آپ کیوں نہیں امامت کراتے، تو انہوں نے نماز لوگوں کو پڑھانی شروع کر دی عبد الرحمن بن عوف نے، جب ایک رکعت پڑھ لی تھی تو تب آپ صلی اللہ علیہ وسلم پیچھے سے تشریف لائے ہیں حضرت مغیرہ بن شعبہ کے ساتھ، اور مغیرہ بن شعبہ نے آپ صلی اللہ علیہ وسلم کا عصا اٹھایا ہوا تھا، جب آئے تو دیکھا کہ یہ انہوں نے تو نماز شروع کر دی ہے، مغیرہ رضی اللہ تعالیٰ عنہ آگے جا رہے تھے کہ حضرت عبد الرحمن بن عوف کو پیچھے کھینچیں اور ان کو بتائیں، لیکن آپ صلی اللہ علیہ وسلم نے منع فرما دیا، آپ صلی اللہ علیہ وسلم پیچھے ہی کھڑے ہو گئے، اور اندھیرا اتنا تھا، ظاہر ہے اندھیرے میں ہی نماز ہوتی ہے فجر کی، کہ کسی کو پتہ بھی نہیں چلا کہ آپ صلی اللہ علیہ وسلم پیچھے سے آ گئے، تو جو ایک آخری رکعت تھی نا وہ آپ صلی اللہ علیہ وسلم نے ان کے پیچھے پڑھی. اللہ اکبر. اس لیے کہ جب لوگوں نے سلام پھیرا تو لوگوں نے پیچھے مڑ کے دیکھا تو آپ صلی اللہ علیہ وسلم دوسری رکعت کے لیے کھڑے ہو گئے تھے. تو ایک رکعت عبد الرحمن بن عوف پڑھا چکے تھے لوگوں کو, دوسری رکعت میں آپ صلی اللہ علیہ وسلم حضرت مغیرہ کے ساتھ شامل ہوئے اور ان کے پیچھے ایک رکعت پڑھی. اور یہ اعزاز صرف ان کو ہے کہ ایک صحابی رسول کے پیچھے آپ صلی اللہ علیہ وسلم نے نماز ادا کی, رسول نے نماز ادا کی. یہ کتنا بڑا آنر ہے. اب جب آپ صلی اللہ علیہ وسلم نے سلام پھیرا سب لوگ سٹل ہیں اپنی جگہ پہ کہ ہائے اب کیا ہوگا, پتہ نہیں کیا ہوگا, اب شاید آپ صلی اللہ علیہ وسلم ناراض نہ کہیں ہو جائیں. تو آپ صلی اللہ علیہ وسلم نے لوگوں سے فرمایا کہ ٹھیک ہے, جو کیا آپ لوگوں نے وہ صحیح کیا. بعض لوگ کہتے ہیں کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی بھی امامت میں آپ صلی اللہ علیہ وسلم نے نماز پڑھی تھی. جب آپ کو یاد ہے میں آپ بتا چکی ہوں سیرت النبی کے کورس میں کہ آپ صلی اللہ علیہ وسلم جب اس وقت بہت بیمار ہو گئے تھے اور مرض الموت تھا تو اس وقت, لیکن بعض اس سے اختلاف کرتے ہیں اور زیادہ صحیح یہی بات ہے کہ آپ صلی اللہ علیہ وسلم لیڈ کر رہے تھے, آپ صلی اللہ علیہ وسلم بیٹھ کے لیڈ کر رہے تھے اور ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ان کو فالو کر رہے تھے اور لوگ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو فالو کر رہے تھے. تو ایسا نہیں تھا کہ آپ صلی اللہ علیہ وسلم ابو بکر صدیق رضی اللہ عنہ کی امامت میں نماز پڑھ رہے ہوں. پھر ہمیں یہ بھی پتہ چلتا ہے کہ یہ اتنے زیادہ سخی تھے, اتنے زیادہ سخی تھے. یاد رکھیے کہ ان لوگوں کے پاس جتنا بھی مال ہے لیکن آپ یہ دیکھیں گے کہ انہوں نے کبھی اس مال کو دل میں جگہ نہیں دی. ان کے ہاتھ میں مال ہوتا تھا. غزوہ تبوک میں جب جو آخری جنگی ہے جو آپ صلی اللہ علیہ وسلم نے لڑی, اس میں بھی آپ کو پتہ ہے مال کی کتنی شدید ضرورت تھی کیونکہ رومی لشکر بہت بڑا تھا اور بہت سے صحابہ اس وجہ سے پیچھے رہ گئے تھے کہ ان کے پاس کوئی سواریاں نہیں تھیں اور مشکل حالات تھے. آپ صلی اللہ علیہ وسلم نے صحابہ کو ترغیب دلائی کہ وہ دیں, تو صحابہ کرام نے ایک دوسرے سے آگے بڑھ چڑھ کے دیا. اس وقت بھی عبد الرحمن بن عوف کا پلڑا بھاری رہا. یوں لگتا تھا کہ حضرت عمر فرماتے ہیں یوں لگتا تھا کہ عبد الرحمن بن عوف گھر کا سارا کچھ ہی لے کر آ گئے اور کچھ بھی باقی نہیں رہنے دیا. تو آپ صلی اللہ علیہ وسلم نے پوچھا عبد الرحمن کیا تم کچھ مال گھر والوں کے لیے بھی چھوڑ آئے ہو؟ عرض کیا یا رسول اللہ آج آپ کی خدمت میں پیش کیا ہے نا جو اس سے زیادہ گھر والوں کے لیے چھوڑ آئے ہوں. آپ نے پوچھا کتنا؟ فرمایا اللہ تعالیٰ نے اس کی راہ میں خرچ کرنے والوں پر خیر اور برکت اور اجر و ثواب کا وعدہ نہیں کیا, یعنی جتنا بھی چھوڑا اس میں ہی برکت ہو جائے گی. اللہ اکبر. اور آپ صلی اللہ علیہ وسلم کی جب وفات ہوئی ہے تو آپ کی وفات کے بعد یہ امہات المومنین کا بہت زیادہ خیال رکھتے تھے, ان کے گھر کے جو خرچے ہوتے تھے اس کا بہت خیال رکھتے تھے, بہت دیتے تھے. اور جب انہوں نے سفر پہ جانا ہوتا تھا تب بھی خدمت کے لیے حاضر ہو جاتے تھے. آپ کو پتہ ہے امہات المومنین آپ صلی اللہ علیہ وسلم کے بعد حج پہ جانا چاہتے تھے لیکن حضرت عمر اس میں کمفرٹیبل نہیں تھے. تو جب انہوں نے زیادہ اصرار کیا تو حضرت عمر نے اپنی خلافت کے آخری دور میں ان کو حج پہ بھیجنے کا انتظام فرمایا. اور آپ یہ بھی ان کا بڑا آنر سمجھے حضرت عبد الرحمن بن عوف کا کہ حضرت عمر نے دو لوگوں کو سلیکٹ کیا تھا ان امہات المومنین کے قافلے کے ساتھ آگے اور پیچھے ہونے کے لیے. اور ان میں کون تھے؟ ایک عثمان رضی اللہ تعالیٰ عنہ اور ایک عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ. اسی سے آپ کو یہ بات سمجھ آتی ہے کہ ان کے بارے میں کتنا زیادہ یعنی ان کو کانفیڈنس تھا اور کتنی زیادہ اس چیز کو وہ سمجھتے تھے کہ یہ جب لے کر جائیں گے تو یہ واقعی اس چیز کا خیال رکھتے ہوئے امہات المومنین کا خیال رکھتے ہوئے لے کر جائیں گے. اور پھر آگے حضرت عثمان ہوتے تھے اور پیچھے عبد الرحمن بن عوف ہوتے تھے قافلے کے, اور وہ اس طرح سے ان کو لے کر جاتے تھے. جہاں پر کھڑے ہونا ہوتا تھا وہاں پر یعنی رکنا ہوتا تھا وہاں پر خیمے گاڑے جاتے تھے اور امہات المومنین کو وہاں پہ ٹھہرایا جاتا تھا. تو اس سے ہم یہ جان سکتے ہیں کہ کتنی زیادہ ان کی یعنی خدمات تھی ان کے لیے. اور اس میں بہت یہ اس چیز پر اپنے آپ کو بڑا آنرڈ فیل کرتے تھے کہ میں ساتھ جاتا ہوں. اور ان کے ہودج پہ آپ کو پتہ ہے امہات المومنین کے لیے پردہ ایسا نہیں تھا جیسے ہمارا پردہ ہے. ہم تو ایک پردہ بایا اسکارف یا نقاب کر کے باہر چلے جاتے ہیں, لیکن ان کے پورے ان کا جو وجود تھا نا اس کا بھی پردہ تھا. لہٰذا وہ ایک ہودج میں بیٹھتی تھی, ڈولی نما چیز ہوتی ہے اونٹ کے اوپر رکھتی جاتی تھی, اس میں بیٹھ جاتی تھی اور اس کے بعد ان کو ان کے فگر کو بھی کوئی دیکھ نہیں سکتا تھا. یعنی پورا کورڈ ہونے کے باوجود بھی ان کو کوئی دیکھ نہیں, ان کا اتنا پردہ ہوتا تھا. تو یہ ہودج کے اوپر سبز رنگ کا نہایت ہی عمدہ کپڑا دلوا دیتے تھے. اور بہت اس میں امہات المومنین کا بھی جو ان پر اعتماد تھا اس کو اوپر بھی بہت اللہ تعالیٰ کا شکر ادا کرتے تھے. عام مسلمانوں کا بھی بہت خیال رکھتے تھے اور امہات المومنین کا تو رکھتے ہی تھے. ایک دفعہ انہوں نے اپنی زمین 40,000 دینار میں فروخت کی اور یہ ساری رقم آپ صلی اللہ علیہ وسلم کی والدہ کے خاندان بنو زہرہ اور فقراء اور مساکین اور ازواج مطہرات میں بانٹ دی. جب حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کو اپنا حصہ ملا تو انہوں نے پوچھا یہ مال کس نے بھیجا ہے؟ ان کو بتایا گیا عبد الرحمن بن عوف نے. فرمایا ایک دفعہ نبی صلی اللہ علیہ وسلم نے اپنی بیویوں کو مخاطب کرتے ہوئے ارشاد فرمایا تھا, میرے باپ صرف وہ لوگ تمہارا خیال رکھیں گے جو سخی ہوں گے اور جو متقی ہوں گے, نیک صالح ہوں گے. تو اس سے بھی ان کی گواہی مل گئی کہ یہ نیک صالح بھی تھے اور سخی بھی تھے. اور ایک جگہ آتا ہے کہ جو صابر ہوں گے اور جو نیک ہوں گے. آپ صلی اللہ علیہ وسلم نے ان کو ایک دفعہ دعا بھی دی تھی کہ اللہ تعالیٰ تمہیں سلسبیل کے چشمے سے پانی پلائے. آپ صلی اللہ علیہ وسلم ان کو دعائیں خیر اور برکت دیتے رہتے تھے, یہاں تک کہ آپ تمام صحابہ سے زیادہ مالدار ہو گئے تھے. آپ کی تجارت ہمیشہ نفع بند ہوتی تھی. آپ کے تجارتی قافلے مدینہ میں آتے تو مدینہ کے لیے گندم, گھی, کپڑے, برتن, خوشبو, ساری باقی ضروریات کی چیزیں اپنے ہمراہ لاتے تھے. جو اشیاء بچ جاتی تھیں ان کو پھر کسی دوسری منڈی میں جا کے فروخت کرتے تھے, ورنہ سب کچھ ان کے لیے ہوتا تھا. تو ایک دفعہ ایسا ہوا کہ عبد الرحمن بن عوف کا ایک 700 اونٹوں پہ مشتمل تجارتی قافلہ مدینہ میں داخل ہوا. یہ اتنا بڑا قافلہ تھا, اتنا بڑا قافلہ تھا کہ جو اونٹنیاں جو ساز و سامان سے لدی ہوئی تھیں, لدی لوڈڈ تھی, جب یہ پہنچی مدینہ تو زمین تھرانے لگ پڑی. نہیں جیسے نا بہت بڑی کوئی آرمی چل رہی ہو تو پھر زمین تھر تھر کانپنے لگتی ہے نا, تو وہ 700 اونٹنیاں جب چلتی تھیں اور چل کے آئی ہیں تو زمین کپ کپانے لگی. تو عائشہ رضی اللہ تعالیٰ نے پوچھا کہ یہ تھر تھراہٹ کیسی ہے؟ ان کو بتایا گیا کہ عبد الرحمن بن عوف کا 700 اونٹیوں پہ مشتمل قافلہ آیا ہے. یہ سن کے بہت خوش ہوئیں اور اللہ تعالیٰ کی بارگاہ میں دعا کی, یا اللہ جو کچھ تم نے ان کو دنیا میں دیا ہے اس میں برکت عطا فرما اور آخرت میں اسے بڑھ کے ان کو عطا فرما, آخرت میں اس سے بھی بڑھ کے ان کو اجر و ثواب عطا فرمانا. اور فرمایا, پھر فرمانے لگی, میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ ارشاد فرماتے سنا, عبد الرحمن بن عوف جنت میں خوشی سے اچھلتے ہوئے داخل ہوں گے. جب بعض جگہ پہ ہم نے یہ روایات آپ نے بھی شاید پڑھی ہو کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو ہے نا عبد الرحمن بن عوف جنت میں داخل ہوں گے مگر رینگتے ہوئے داخل ہوں گے, تو وہ جو روایت ہے نا وہ انتہائی درجے کی ضعیف ہے اور سب سے آخر میں ملیں گے, یہ بھی ضعیف روایت ہے. پہ تو جب یہ انہوں نے فرمایا تو ایک آدمی نے جا کے یہ بات عبد الرحمن بن عوف کو بتا دی کہ عائشہ رضی اللہ تعالیٰ نے یہ فرما رہی تھی کہ انہوں نے آپ صلی اللہ علیہ وسلم سے یہ فرماتے سنا. تو جب ان کو یہ بات سنی تو خوشی کی کوئی انتہا ہی نہ رہی. دوڑتے ہوئے عائشہ رضی اللہ تعالیٰ عنہ کے پاس پہنچے اور عرض کی, اماں جان کیا آپ نے میرے لیے یہ بشارت سنی ہے آپ صلی اللہ علیہ وسلم کی زبان مبارک سے کہ عبد الرحمن جنت میں خوشی سے اچھلتے ہوئے داخل ہوں گے؟ فرمایا ہاں, یہ سن کے کچھ نہیں بولے کہ ان کی خوشی کا یہ عالم تھا, بس یہ فرمایا, پھر اماں جان گواہ رہنا میں اس خوشی میں اپنا یہ 700 اونٹنیوں پہ مشتمل تجارتی قافلہ تمام کا تمام ما ساز و سامان کے اللہ تعالیٰ کے راستے میں دیتا ہوں. سبحان اللہ, یعنی ایک نہیں, دو نہیں, آدھا نہیں, سارا کا سارا اللہ کے راستے میں دیتا ہوں. اور حالانکہ یہ کوئی پہلی دفعہ تو ان کو بشارت نہیں ملی تھی، اس سے پہلے بھی تو بشارت مل چکی تھی، ظاہر ہے اسی لیے عشرہ مبشرہ میں سے ہیں، لیکن دیکھیں ان کی خوشی کی انتہا، یعنی کہا کہ اچھا یہ تو مجھے پہلے ہی بات پتہ ہی ہے، میں نے تو جنت میں جانا ہی ہے، اور اب کیا مجھے مشکل ہے؟ سوچیں کہ آپ کی مثال کے طور پہ جو کوئی پروفٹ آ رہا ہے یا کچھ ہے، سارا کا سارا آپ اٹھا کے اللہ کے راستے میں دے دیں، تو یہ 700 اونٹنیاں کوئی کم نہیں تھی، ایک اونٹنی بھی جس کے پاس ہوتی تھی اس زمانے میں اس کو بہت امیر سمجھا جاتا تھا، بہت امیر، ایک گھرانے میں ایک خاندان میں ایک اونٹنی ہوتی تھی، 700 مطلب جیسے آپ 700 گاڑیاں سمجھ لیں، گاڑی کا تو پھر بھی اتنا زیادہ نفع نہیں ہے جتنا کہ اس کا ہے، یہ جو جانور ہے، کیونکہ یہ آگے اس کی نسل بھی آگے بڑھتی ہے، پھر اس کی بہت ساری چیزوں سے فائدہ اٹھا جاتا ہے، صرف سواری تھوڑی ہے گاڑیوں کی طرح، اللہ اکبر۔ اور جب سے ان کو جنت کی بشارت ملی تھی اس وقت سے اور زیادہ حوصلے سے دونوں ہاتھوں سے بے دریغ دائیں بائیں خفیہ اعلانیہ خرچ کرتے تھے، یہاں تک کہ 40,000 دینار اور 40,000 درہم اللہ کے راستے میں دیے۔ ایک دفعہ مجاہدین اسلام کے لیے 500 جنگی گھوڑے اور ایک دوسرے موقع پر 1,500 عربی النسل گھوڑے مجاہدین کے لیے خریدے، وفات سے چند دن پہلے تمام غلام آزاد کر دی تھی، اور یہ وصیت لکھوائی تھی کہ اہل بدر میں سے جو صحابہ بھی زندہ ہوں ان میں سے ہر ایک کو 400 دینار میرے مال میں سے دیے جائیں، اللہ اکبر۔ اور یہ اس وقت بدری صحابہ جی، اس وقت جب یہ ان کی وفات ہوئی تو تقریباً 100 تھے، تو 400 کو 100 سے ملٹیپلائی کر لیں کتنے ہو گئے، دینار سونے کے سکے ہوتے تھے، سبحان اللہ۔ اور یہ بھی وصیت لکھوائی کہ ہر امہات المومنین میں سے بھی ہر ایک کو میری جائیداد میں سے 400 دینار دیے جائیں، ہر امی کو، سبحان اللہ۔ تو آپ دیکھ لیں کہ کتنا یہ بن گئے، اور پھر انہوں نے اتنا کچھ چھوڑا تھا۔ اچھا پہلے یہ میں آپ کو بتا دوں کہ امہات المومنین میں حضرت عائشہ رضی اللہ تعالیٰ نے بھی ان کے حق میں دعا کی تھی، یا اللہ عبد الرحمان کو جنت کے ٹھنڈے میٹھے چشمے سلسبیل سے پانی پلانا، تو کیونکہ انہوں نے شاید آپ صلی اللہ علیہ وسلم سے سنی ہوگی اسی لیے انہوں نے بھی یہ دعا دی۔ تو خیر وصیت کے مطابق مال تقسیم ہوا، اور ان کے ورثے میں انہوں نے جو چھوڑا تھا 1,000 اونٹ تھے، 1,000 اونٹ، آپ امیجن کیجئے، میں جیسے آپ کو بتا رہی ہوں ایک اونٹ بھی اتنا قیمتی ہوتا تھا، 1,000 اونٹ، 400 گھوڑے، 3,000 بکریاں، اور ان کی پیچھے 4 بیویاں تھیں، ہر ایک کے حصے میں، ایک بیوی کے حصے میں 80,000 دینار، 80,000 دینار، سوچیں، یہ ڈالر یا روپیز تو کوئی بھی چیز نہیں ہوتے، ان کی تو کوئی ویلیو نہیں ہے، لیکن دینار سونے کے سکے ہیں۔ جب وارثوں میں سونا اور چاندی تقسیم کرنے کے لیے ان کی ڈلیاں لائی گئیں تو اتنی بڑی بڑی تھیں کہ ان کو کلہاڑیوں سے کاٹنا پڑا، اور کاٹنے والوں کے ہاتھ بھی زخمی ہو گئے، اتنا اثر تھا آپ صلی اللہ علیہ وسلم کی دعا کا جو آپ نے ان کو دی تھی۔ لیکن اس کے باوجود اتنی سادہ زندگی تھی، نہ کوئی پرتعیش کپڑے پہنتے تھے، نہ کچھ ایسی ایسا اپنا رکھ رکھا ہو، ایسا اپنا کیا ہوا تھا، ایسی کوئی ظاہری حالت تھی، جب لوگ ان کو دیکھتے تھے تو اپنے خدام اور غلاموں کے درمیان ایسے ہی ہوتے تھے کہ کوئی فرق محسوس نہیں ہوتا تھا، ہمیں تو ہمارے پاس اتنا ہوتا بھی نہیں ہے، تو اب امیجن کریں نا کہ جتنا ان کے پاس ہے، ہمارے پاس تو کبھی اتنا ہے بھی نہیں کہ سونے کی ایسی ڈلیوں کے کلہاڑیوں سے کاٹنی پڑے، اتنے جائنٹ پیسز ہو۔ اور یہ دیکھیں اتنا کچھ اللہ کے راستے میں بھی انہوں نے دیا، پھر بھی ان کو تنگی تو نہیں آئی کہ جب فوت ہونے لگے تو سارے بالکل ہاتھ جھاڑ کے بس فوت ہوئے، نہیں، اتنا کچھ تھا جو انہوں نے پیچھے چھوڑا، باوجود اس کے کہ اتنا کچھ دیتے تھے، اور خود اپنے اوپر نہیں تھا کہ ایسے کہ اپنے اوپر بہت لیویش لائف سٹائل گزار رہے ہوں، ایسا کچھ نہیں تھا، ہمارا سب سے پہلے زور اپنے اوپر ہوتا ہے کہ हमारा बस नहीं चलता कि हम 10 जोड़े एक ही वक्त में पहन लें, या 10 घरों में एक साथ रहना शुरू करते हैं, या 10 गाड़ियों में एक साथ ही बैठ जाएं। हमारा बस नहीं चलता। पर्स है सर पे भी एक रख लें, एक बाजू पे भी लटका लें, एक हाथ में भी पकड़ लें, और जहां जहां लटके जा सकता है वहां पे ब्रांड नेम का एक एक पर्स लटका लें। देखिए हमारे तो हालात ये हैं ना, जेवरात से लद जाए, लोग देखें तो उनके मुंह खुले के खुले रह जाए, हालांकि हमारे पास कुछ नहीं होता। इसके मुकाबले में कुछ नहीं है हमारे पास, फिर भी हमें शो ऑफ की ज्यादा शौक है और शो ऑफ पे ज्यादा तवज्जो है। इनके पास इतना ज्यादा कुछ था, एक एक बीवी के लिए इतना छोड़े, 4 बीवियों के लिए आप सोचे 80-80 हजार, और ये 1/8 है जो उनको मिल रहा है, क्योंकि इनकी औलाद भी थी ना, तो जब औलाद भी हो तो फिर जो बीवी है उसको 1/8 मिलता है, ये 1/8 का हाल है। अभी और कितना होगा। इसके बावजूद इनके अंदर जरा भी तकबर नहीं आया, जरा भी इनके अंदर वो एक जैसे होता है ना कि इंसान का दिमाग कहीं और पहुंच जाए, या गर्दन में सरिया आ जाए, या किसी से बात करना पसंद नहीं करना, या पता नहीं जिंदगी कैसी गुजारने शुरू करे बादशाहों की तरह, ऐसा नहीं आया। बल्कि एक वाक्य आता है जो मुझे बहुत ही पसंद है और बहुत इबरत वाला वाक्य है, कि एक दफ़ा इन्होंने रोज़ा रखा हुआ था तो इनकी खिदमत में खाना पेश किया गया, इफ्तार का वक्त करीब था। अल्लाह अकबर, जब इन्होंने अपने सामने पुरतकल्लुफ खाने को देखा, रोटी है, गोश्त वगैरह है, तो फरमाया वहाब बिन उमैर शहीद हुए और वो मुझसे कहीं बेहतर थे। मुसअब बिन उमैर वो शहीद हो गए, वो मुझसे बेहतर थे, मगर कफन में इतनी नहीं थी, कफन में चादर इतनी नहीं थी कि सर छुपाया जाता, सर छुपाते तो पाँव खुल जाते, पाँव छुपाते तो सर खुल जाता था। इसी तरह हमजा रज़ी अल्लाह अन्हु, अल्लाह अकबर, वो शहीद हुए हालांकि वो मुझसे बेहतर थे। फिर फरमाया अल्लाह ताला ने हमारे लिए दुनिया कुशादा कर दी, हमें दुनिया की नेमतें दे दी, इतना मालो मता की फरावानी कर दी, मुझे डर लगता है कहीं दुनिया में ही हमें निपटा ना दिया जाए और हमारे लिए आखरत में कुछ भी ना हो। इसके बाद ऐसी इनकी हालत हो गई, इतना गिरिया तारी हो गया, जारो कतार रोने लगे और खाने से ही हाथ खींच लिया। अल्लाह अकबर, कहीं ऐसा ना हो कि हमें जो मिला हुआ है ये दुनिया में ही हमारे सारे कामों का बदला यहीं पे मिल जाए और आखरत में कह दिया जाए कि तुम्हें दुनिया में दे तो दिया गया था, अब आखरत में तुम्हारे लिए कुछ भी नहीं है। ये जब भी मैं पढ़ती हूँ मुझे अपने हालात देख के होता है कि अल्लाह, हम लोगों के पास हर चीज़ है, खाने पीने छत, यानी वो लोग तो इतनी छोटी छोटी चीज़ों के ऊपर भी इतना इस चीज़ को बड़ा समझते थे कि यानी वो सोचते थे कि अगर रोटी और सालन भी उनके सामने आ जाता, रोटी और गोश्त भी, तो इसको भी इतना समझते थे कि ये इतना हमारे लिए लग्जूरियस खाना आ गया, इतनी इसको बड़ी बात समझते थे। और आज हमारा ये नॉर्म है, हम ऐसा खाना खाते हैं, फिर भी हम कभी ये नहीं सोचते कि अल्लाह ने हमें इतना कुछ दिया हुआ है, ये ना हो कि हमें सब कुछ यही मिल जाए और आखरत में कुछ ना मिले। कभी भी इनके सामने दस्तरखान वसी था लेकिन पुरतकल्लुफ नहीं था, कीमती और खुश जायका खाने, और ऐसे कि हर वक्त बस ये खाने का ऑर्डर कर दूं वो आ जाए, वो खाने का दिल कर रहा है वो आ जाए, बस खाने खाने खाने, इस चीज पे नहीं इनकी तवज्जो थी। जब ऐसे आता था तो पिछले लोगों का फकर फाका कर याद करके ना रोते थे, क्यों? इसलिए कि पिछले लोगों ने तो कुछ भी नहीं देखा, हज़रत हमज़ा ने क्या देखा, हज़रत मुसअब बिन उमैर ने क्या देखा, उन्होंने कुछ भी नहीं देखा। वो दुनिया से जब चले गए उसके बाद कशाइश हुई, उसके बाद फतूहात हुई, तो उन्होंने तो कुछ नहीं देखा, फरमाते वो मेरे से बेहतर थे। लेकिन ये ना हो कि हमें सब कुछ यही मिल जाए। अल्लाह अकबर, اللہ اکبر. تو اتنی زیادہ انہوں نے یعنی اپنے اوپر اتنا زیادہ سختی یعنی کرنا یا اپنے اوپر اتنی زیادہ خوف خدا طاری ہونا ان کا تھا کہ کبھی بھی عیاشی کی زندگی انہوں نے نہیں گزاری. یاد رکھیں جب انسان کے پاس مال و دولت آ جائے اور عیاشی اس کے ساتھ آ جائے تو پھر انسان کے اندر دنیا کی محبت اور موت کا خوف ہوتا ہے. میں پچھلے دنوں ہی میرے اتفاق ہوا دیکھنے کا ایک مسلمان ملک میں نام نہیں لوں گی, مسلمان ملکوں میں سے ایک کا ایک ہوٹل بن رہا تھا, وہ پچھلے سال کے اینڈ پہ ہی مکمل ہوا ہے. تو اس ہوٹل کو جب دکھایا گیا اور اس کا بتایا گیا یہ الٹرا لگژری ہوٹل, الٹرا لگژری, جب اس کو دکھایا گیا تو سمجھ لیں کہ بندے کا جو ڈراپ ہو جائے, یعنی اتنا منہ کا منہ کھلا رہ جائے اگر آپ اس کو دیکھیں. یہاں اتنا زیادہ لگژریس تھا, اتنا زیادہ تھا کہ ہماری سوچ سے بھی باہر. جب اتنی لگژریز میں مسلمان پڑ جائیں تو پھر وہ کیوں اتنی دولت اور یاشیاں اور ایسے بستر اور ایسی سرونگ اور ایسے پانی اور سمندر کے کنارے وہ زبردست قسم کا ہوٹل, اور جب ایسی اتنی لگژری لائف ہو اور اتنی لگژریز میں ہوں کہ بس سمجھ لیں یعنی ایک انتہا. میں تو حیران ہو گئی کہ ایسی بھی دنیا میں ایسی جگہ بھی ہو سکتی, میں آپ کو بتا نہیں سکتی, مگر یہ یعنی مسلمان ملکوں میں ہی ایک ہوٹل ایسا جو کہ آپ کہیں ویسٹ میں بھی ایسا نہیں دیکھیں گے. ان بیچاروں کے پاس تو کوئی چیزیں ہیں ہی نہیں جو وہاں پہ تعیشات کی چیزیں. تو جب ایسا حال ہو جائے کہ لوگ اتنے پرتعیس زندگی گزارنا شروع کر دیں تو کون لڑنے مرنے کے لیے کھڑا ہوگا؟ کون ایسی کوئی بات کہہ سکتا ہے جس سے کہ اس کی ان لگژریز کے اوپر کوئی مسئلہ پیدا ہو جائے؟ کون پھر ہوگا کہ وہ کسی مظلوم قوم کے لیے کھڑا ہو جائے, اس کی حمایت میں کھڑا ہو جائے؟ کون ان کے لیے آواز اٹھانے کے لیے کھڑا ہوگا؟ ان کو تو اپنی لگژریز سے ہی فرصت نہیں ملے گی نا. وہ ایسی دنیا تھی جس میں انسان گم ہو جائے اور اس کو یہ بھی نہیں یاد رہے گا کہ باہر ہے کیا, دنیا میں ہو رہا, دنیا میں کیا ہو رہا ہے اس کو نہیں پتا چلے گا, اتنا لگژریس تھا. اس کے بعد آپ کیا ایکسپیکٹ کرتے ہیں کہ وہ لوگ اٹھ کے کہیں گے کہ بھائی ہمارے مظلوم مسلمان بھائیوں کی حمایت کی جائے یا ان کے اوپر سے یہ قتل و خون بند کیا جائے؟ آپ یہ سوچتے ہیں؟ کیوں کہے گا کوئی جو اتنے عیش میں پڑے ہوں؟ صحابہ کرام کا حال یہ نہیں تھا, صحابہ کرام بالکل اپوزٹ تھے. اتنا مال و متاع ہونے کے باوجود وہ ذاتی آسائشوں کے لیے دولتیں نہیں نچاور کرتے تھے, ذاتی اپنے آرام اور ذاتی اپنے بس ہر وقت اپنی لگژریز کے لیے نہیں, وہ اللہ کے راستے میں ہی دیتے تھے. ایک دفعہ تو جیسے اپنا نصف مال اللہ کے راستے میں دے دیا, دو دفعہ 40,000 دینار وقف کر دیا. اب دیکھیں یہ ایسے تو نہیں کوئی کر سکتا, جو خود اتنے تعیشات میں پڑا ہو اس کو تو یہی فکر ہو جائے گی کہ ہائے مجھے کہیں یہ نہ ہو کہ میرا مال کم ہو جائے. اور پھر بھی ایک دفعہ ام سلمہ رضی اللہ تعالیٰ عنہ کی خدمت میں حاضر ہوئے, گزارش کی, اماں مجھے خوف ہے کثرت مال مجھے کہیں ہلاک نہ کر دے. وہ فرماتی ہیں اللہ کے راستے میں صرف کرو. اللہ اکبر. تو ان کی فیاضی اتنی زیادہ تھی, انفاق فی سبیل اللہ اتنا زیادہ تھا, اس کے باوجود یہ نہیں کہ اس کے اوپر بس کر کے بیٹھے ہوں کہ جی میں تو اتنا اللہ کے راستے میں خرچ کرتا ہوں مجھے اور کیا چاہیے. نہیں, نماز میں انتہائی خشوع تھا, کثرت سے روزے رکھتے تھے, حج کے لیے بار بار تشریف لے کے گئے. اور جس سال حضرت عمر نے خلافت کی کرسی سنبھالی اس سال حج کے امیر ان کو بنا کے بھیجا تھا. ان کا ذریعہ معاش تجارت ہی تھا صرف, لیکن اللہ تعالیٰ نے اس میں ہی اتنی برکت دے دی تھی. یہ نہیں ہوتا کہ آپ یہ کام کریں گے تو اتنا ہوگا, یہ اللہ تعالیٰ برکت دینے والا. پھر انہوں نے زراعت کا بھی کام شروع کیا تھا جس وقت خیبر کی جاگیر ان کو ملی تھی. تو صرف وہاں پہ ایک مقام پہ ایک کھیت میں 20 اونٹ آ کے پانی دینے کا کام کرتے تھے, इतना बड़ी होगा खेत, इतना यानी इतनी बड़ी जगह होगी। अल्लाह अकबर। तो बात यही है कि माल बुरा नहीं है, लेकिन माल के साथ जो फितने आते हैं और इंसान उन फितनों में इन्वॉल्व हो जाता है, वो बुरा है। वरना ये सहाबा देखें कितने मालदार थे। तो माल को नहीं कोसे, अपने आप के ऊपर इंसान कितना कंट्रोल कर सकता है वो बात है। अक्सर जब माल आता है तो इंसान आपे से बाहर होने लगता है। फिर पहले तो वो जायज़ पे, ज़रूरियात पे तो खर्च हो ही रहा था, अब वो अब इससे बढ़ के कहाँ खर्च करूँ। अब जाहिर है ज़रूरत तो पूरी हो रही है, इससे आगे निकलूँ, फिर वो और पैर फैलाता है। फिर अब वहां पे भी नहीं, अब और दुनिया कैसे देखे कि मेरे पास कितना माल है, फिर वो और पैर फैलाता है, फिर और पैर फैलाता है। अतः कि फिर उसको समझ ही नहीं आती, तो हराम में हाथ डालने लगता है, फिर वहां पे पैसा खर्च करने लगता है कि जो चीजें हराम है उनके लिए पैसे खर्च कर रहा होता है। इन्होंने 15 अहादीस रिवायत की हैं, और ये इनकी अजवाज में कहा जाता है कि इनकी 16 बीवियां थीं और इनकी औलाद 25 से ज़ायद बच्चे थे। इनकी बीवियों के कुछ के नाम आते हैं हमारे सामने, कुलसुम बिनते उतबा और सहला बिनते आसिम, सहल बिनते सुहेल, उम्मे हकीम बिनते कारिस, इस तरह नाम आते हैं, लेकिन कोई भी ऐसी को बहुत मशहूर नहीं है। और इसी तरह इनकी औलाद कसीर औलाद थी। आप देख लें आज के दौर के अंदर अगर किसी के 25 से ज़ायद बच्चे हों तो लोगों को हौल ही उठने लग पड़ेगा, बेहोश ही हो जाएगा कोई के, हाय इतने बच्चे, और उसके पीछे ऐसे पड़ जाएंगे जैसे कि पता नहीं इन्हीं से लेके खा रहे हैं, या इनका कुछ कम हो जाएगा अगर उसके बच्चे ज़्यादा थे। आपने देख लिया किसी सहाबी के 40 के करीब बच्चे हैं, किसी के 25 हैं, किसी के 30 हैं। आप देखें उन वहाँ पे ये एक कॉमन बात थी। लेकिन आज मुसलमान वेस्ट की देखा देखी बस 2 बच्चे ही अच्छे, इसके ऊपर ही बस इत्तेफाक करके बैठ गए। जाहिर है हर औरत ने अपना फिगर भी मेंटेन करना है, और जाहिर है फिर कमाना भी है, तो फिर वो बच्चे कहाँ पैदा करेंगी, और एक से ज़्यादा तो शौहर शादी ही ना करे तो लिहाजा वो भी एक दरवाज़ा बंद हो गया। अब एक औरत है उसने, वो कहती है मेरे से 2 से ज़्यादा तो बच्चे पैदा ही नहीं हो सकते। जबकि आलम इस्लाम का आज हाल देखे, उम्मत मुस्लिमा के इन उम्मतियों को तो ज़िबा किया जा रहा है, दिन रात इनको कत्लो वारत इन्हीं की हो रही है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मैं अपनी उम्मत की कसरत पे फख्र करूंगा उस दिन, कयामत के दिन। फरमाया जिस ज्यादा बच्चे पैदा करें उस औरत से शादी करो। लेकिन सब कुछ उलट गया है ना, तो इतने बच्चे, 25 से ज़ायद बच्चे थे उनके, सालिम और मोहम्मद, अबू सलमा, इब्राहिम, इस्माइल, हमैद, जैद, उमर, आदि, इस तरह के नाम थे इनके बच्चों के जो हमें तारीफ में मिलते हैं। बेटियों के भी नाम मिलते हैं, जुवेरिया, मरियम, हुमैदा, सोरा, उमैया, ये इस तरह के नाम मिलते हैं। अल्लाह ताला इनके पर करोड़ों रहमतें करे। इन्होंने अपनी आखरत बना ली, दुनिया में जैसे भी जिंदगी गुजार दी, लेकिन आखरत के अंदर इनके बुलंद मुकाम है, और यही है जो असल कामयाबी है। अल्लाह ताला इनके नक्शे कदम पे चलने की हमें तौफीक अता फरमाए। सुभानक अल्लाहुम्मा व बिहमदिका, नशहदु अन ला इलाहा इल्ला अंता, नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।